नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6 नम्बर प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत कायम, प्रदेश सभाको 2/3 मतबाट पारित।
नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा शुरू, सुझावको मस्यौदालाई अन्तिम रूप दिने तयारी।
देउबा सरकारको सिफारिश अनुसार नै राष्ट्रिय सभामा मनोनयन गर्न कांग्रेसले राष्ट्रपतिलाई आग्रह गर्ने, छाया सरकार बनाउने बारे कांग्रेस सांसदहरू बीच छलफल।
अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा तालिबान लडाकुद्वारा सैन्य पोस्टमा आक्रमण, 22 जना सैनिकको ज्यान गयो।
र हेटौँडा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मीलाई, पुलिस टाइब्रेकरमा पराजित। विश्वकप छनौट खेल्न क्रिकेट खेल्न नेपाली टोली आज राति जिम्बाब्वे जाँदै।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश नम्बर 6 को नाम कर्णाली कायम भएको छ। आज सुर्खेतमा बसेको प्रदेश सभाको बैठकले 2/3 मतबाट प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरेको हो। निर्विवाद रूपमा प्रदेशको नाम कर्णाली र निर्विकल्प राजधानी सुर्खेत राख्न प्रदेश 6 सफल भएको छ। एमाले प्रदेश 6 का संसदीय दलका नेता एमलाल कणेलले पेश गरेको प्रदेश नम्बर 6 को नाम कर्णाली राख्ने सम्बन्धी प्रस्तावमा कांग्रेसका दीनबन्धु श्रेष्ठ, माओवादीकी सीता नेपाली र राप्रपाकी सुशीला साईले समर्थन गर्नुभएको छ। यो प्रस्तावमा सबै 37 जना सांसदले पक्षमा नै मत दिएका थिए। यस्तै राजधानी सुर्खेतलाई बनाउने सम्बन्धी कांग्रेस प्रदेश 6 का संसदीय दलका नेता जीवनबहादुर साईले पेश गरेको प्रस्तावमा 36 जना सांसदले पक्षमा मत दिएका छन्। राप्रपाका सुशीला साईले मात्रै विपक्षमा मत दिनुभएको छ। यसअघि सरकारले प्रदेशको नामाकरण र राजधानी प्रदेश सभाबाटै तोकिने भन्दै अस्थायी मुकाम मात्र तोकेको थियो। नाम र राजधानी तोक्ने कर्णाली प्रदेश पहिलो प्रदेश पनि बनेको छ। प्रदेश नम्बर 6 मा प्रतिनिधित्व गर्ने 4 वटै राजनैतिक दलले प्रदेशको नाम र राजधानीबारे सहमति जनाएपछि यस सम्बन्धी प्रस्ताव आजको प्रदेश सभा बैठकमा पेश गरिएको हो।
नेपाल भारत सम्बन्धको अध्ययन गरी सुझाव पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह ईपीजीको 7 बैठकले सुझावको मस्यौदालाई अन्तिम रूप दिने भएको छ। अहिलेसम्म भएका बैठकका उपलब्धिलाई लिपिबद्ध गरी मस्यौदालाई अन्तिम रूप दिन आजको बैठकमा सहमति भएको समूहका एक सदस्यले जानकारी दिनुभयो। भोलिसम्म काठमाडौँमा चल्ने बैठकमा सन् 1950 को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै देशका राष्ट्रिय हित लगायतका विषयमा छलफल हुँदैछ। द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् 1950 मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै देशका प्रधानमन्त्रीबीच सहमति भए अनुसार ईपीजी गठन भएको थियो। 3 वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ईपीजी गठन गर्ने सहमति भएको हो। त्यसअघि 23 वर्षपछि काठमाडौँमा नै सम्पन्न परराष्ट्र मन्त्री स्तरीय नेपाल भारत संयुक्त आयोगको 3रो बैठकले दुवै देशका परराष्ट्र सचिवलाई ईपीजी गठनका निम्ति आवश्यक गृह कार्य गर्न निर्देशन दिएको थियो। सन् 2016 को जुलाईमा पहिलो बैठक बसेको ईपीजीको कार्यकाल आगामी 4 महिनामा सकिँदैछ। ईपीजी समूहमा नेपालका तर्फबाट कूटनीतिज्ञ तथा पूर्व परराष्ट्र मन्त्री डाक्टर भेषबहादुर थापा, परराष्ट्रविद डाक्टर राजन भट्टराई, संविधानविद निलाम्बर आचार्य र कानूनविद सूर्यनाथ उपाध्याय सदस्य हुनुहुन्छ।
नेपाली कांग्रेसले आफ्नो सरकारले सिफारिश गरेका 3 जनालाई नै राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपति विद्या भण्डारीलाई आग्रह गर्ने भएको छ। कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदको आज सिंहदरबारमा बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिश गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई नै राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। उहाँहरू 3 जनाले आफूहरूलाई नै राष्ट्रिय सभामा मनोनयन गर्न माग गर्दै हिजो सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो। कांग्रेस नेतृत्वको सरकारले उहाँहरूलाई राष्ट्रिय सभामा सिफारिस गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले त्यो सिफारिस फिर्ता लिँदै युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभामा सिफारिस गरेको थियो। त्यो सिफारिस अनुसार राष्ट्रपतिले खतिवडा, बिडारी र पौडेल राईलाई राष्ट्रिय सभामा मनोनयन गरिसक्नु भएको छ। यस्तै कांग्रेसको आज बसेको सांसदहरूको बैठकले संशोधनसहित संसदीय दलको विधान पनि पारित गरेको छ। आज पारित भएको विधान भोलि बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नेछ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान 9 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। यस्तै बैठकमा छाया सरकार गठन गर्ने विषयमा छलफल भएको र यसलाई कार्यक्रमका रूपमा अघि बढ़ाउन लागि पनि कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो। विश्वकर्माका अनुसार तीनवटै तहको चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने देउवा नेतृत्वको सरकारलाई बधाई दिने निर्णय पनि बैठकले गरेको छ। प्रतिनिधि सभामा 63 र राष्ट्रिय सभामा 13 गरी कांग्रेसका 76 जना सांसद छन्।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संघीय संरचना अनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएका छन्। दुई दलको आज बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको पहिलो बैठकमा संविधान अनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढ़ाउने गरी छलफल शुरू भएको हो। दुई पार्टीको संगठनात्मक अनुभव आदान प्रदानबाट कार्यदलले औपचारिक रूपमा काम शुरू गरेको एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिनुभयो। बैठकले फागुन 25 गतेभित्र कार्यदललाई तोकिएका काम सक्ने गरी कार्यतालिका बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सबै मन्त्रीको टुङ्गो लाग्ने बताउनु भएको छ। प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज गरेको पत्रकार सम्मेलनमा उहाँले आउँदो सोमबार सबै मन्त्रीको शपथ हुने गरी भोलि मन्त्रीको टुङ्गो लगाउने बताउनुभयो। मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उहाँले संचार माध्यमलाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न पनि आग्रह गर्नुभएको छ। चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको प्रचण्डले बताउनु भएको छ।
नयाँ शक्तिले पार्टीको नाम परिवर्तन गर्ने भएको छ। आज लुम्बिनीमा सम्पन्न डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको चौथो विस्तारित बैठकले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको संयोजकमा पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले नै चयन गरेको छ। यस्तै प्रदेश एकको संयोजकमा राजेन्द्र किराती, दुईमा रामरिजन यादव, तीनमा गंगानारायण श्रेष्ठ, चारमा रुद्रबहादुर गुरूङ, पाँचमा नवराज सुवेदी, छमा सरूण बाठामगर र प्रदेश सातको संयोजकमा कृष्ण कुमार चौधरीलाई चयन गरेको छ। बैठकले 900 सदस्यीय कार्यकारी समिति, 35 सदस्यीय संरक्षक समिति र 15 सदस्यीय विज्ञ परिषद गठन गरेको छ।
हात्तीपाइले रोग निवारणका लागि आजदेखि औषधि खुवाउने अभियान शुरू भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आजदेखि पर्सीसम्म 24 जिल्लामा हात्तीपाइले रोगको औषधि खुवाउन लागेको हो। महाशाखाका अनुसार पाँच थर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लम्जुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बजाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अभियानका क्रममा औषधि खुवाइँदैछ। हात्तीपाइले रोगको औषधि 2 वर्ष पुगेका बालबालिका, गर्भवती र 7 दिनसम्मका सुत्केरी, छारे रोग तथा अरू कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन। हात्तीपाइले विरूद्धको औषधि खाली पेटमा नखान पनि डाक्टरहरूले सल्लाह दिएका छन्। नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् 2003 शुरू भएको हो।
सरकारले दुई छिमेकी देश भारत र चीनसँग विभिन्न 7 नाकाबाट अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ। सरकारले रसुवागढ़ी, केरुङ र किमाथाङकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ। रसुवागढ़ी केरुङ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन भइसकेको छ। पूर्वको किमाथाङकाबाट चीन जोड्ने प्रसारण लाइन निर्माणका लागि अध्ययनको प्रक्रिया अगाडि बढ़ाइएको छ। चीनतर्फ निर्माण हुने प्रसारण लाइनको क्षमता 400 केभीको हुनेछ। यस्तै दक्षिणी छिमेकी देश भारतसँग हाल ढल्केबर मुजफ्फरपुर अन्तर्देशीय प्रसारण लाइन निर्माण भई सञ्चालनमा आइसकेको छ। हाल 132 केबी क्षमतामा सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी 400 केबी क्षमतामा सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको छ। यस्तै सरकारले न्यू बुटवल गोरखपुर अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि यसअघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौ, चुलो चौको मात्र होइन संसार नै ढाकौ, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
आइपुग्यो आइपुग्यो, बंगलादेश में निर्मित रनर मोटरसाइकलहरु नेपाली बजार में आइपुग्यो।
छ वर्ष को वारंटी र राम्रो माइलेज का साथ 80 सीसी, 100 सीसी, 110 सीसी, 125 सीसी र 150 सीसी सम्म का मोटरसाइकलहरु का साथ ही 110 सीसी को स्कूटर पनि उपलब्ध छ।
रनर बाइक र स्कूटर अधिराज्य भएका आधिकारिक डिलरहरुबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरु
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
सप्तरी एक राज
कञ्चनपुर, महेन्द्रनगर फासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्रनगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर, सम्पर्क 98512016646,
वेबसाइट www.romanmotor.com।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 6 नम्बर प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत कायम, नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा शुरू, देउवा सरकारको सिफारिश अनुसार नै राष्ट्रिय सभामा मनोनयन गर्न कांग्रेसले राष्ट्रपतिलाई आग्रह गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। कृषि व्यवसायको विस्तार र जीविकोपार्जनका लागि सञ्चालन भएको हिमाली आयोजना अहिले अन्तिम वर्षमा चलिरहेको छ। पशुपन्छी विकास मन्त्रालय र उच्च पहाड़ कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाले संयुक्त रूपमा काठमाडौँको भिरकुटी मण्डपमा हिमाली कृषि व्यवसाय प्रदर्शनी गरेका छन्। आयोजना सञ्चालन भएका 10 जिल्लाका कृषि उद्यमीले प्रदर्शनीबाट काठमाडौँसम्म बजार विस्तार गर्ने अवसर पाएका छन्। मदन पौड्यालको रिपोर्ट। चौरीको घिउदेखि मौरीको मह अनि भेडाको ऊन, जडीबुटी लगायतका उत्पादन एउटै छानामुनि छन्। ती पनि उच्च पहाड र हिमाली क्षेत्रमै उत्पादन भएका हुन्। अरू बेला सहजै नपाइने भएकाले पनि किन्नेहरूको घुइँचो देखिन्छ। काठमाडौँको घट्टेकुलोकी चम्पा नेउपाने
होइन, यस्तो के एउटा बानाले हेर्न पनि आयो, अनि आइसकेपछि केही त लैजाउ न यहाँको भनेर, अनि प्योर पनि भनेपछि लैजाउ त भनेर एउटा मह र त्यही फापर चाहिँ लगेको। यहाँ अलिकति यहाँको नयाँ भनौँ न।
डोल्पा, हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङ, रोसुवा, दोलखा, सोलुखुम्बु र सङ्खुवा सभा गरी 10 जिल्लाका व्यवसायिक किसानले आआफ्ना उत्पादन लिएर काठमाडौँसम्म आएका छन्।
म गोरासिंह बोरा, हुम्ला जिल्ला, ठेगा गाविस, वडा नम्बर 2। मेरो चाहिँ यो डाले चुकको जुस छ, अर्को चाहिँ जिम्पु छ, अलि सतुवा 5 आइटम।
राजाने पनि चन्दना देख तल्छ, केराउ, आलु, खुसानीहरूको सबै सामानहरू पिराउनै नसकिने काठमाडौँमा, जेले पनि बिग्रियो।
अल्लोबाट बनेका कपडा, कागज, डालेचुक, जुस, कोदो, फापरको पिठो, जौको सातु, गेडागुडी, अर्गानिक स्याउ, जिम्मु लगायत प्रदर्शनीमा राखिएका छन्। यस्ता हिमाली उत्पादन अरू बेला सहजै नपाइने उत्तिकै समस्या छ। त्यसैले प्रदर्शनी कक्षमा उपभोक्ताले सोध्छन्, फेरि किन्नु परे के गर्ने? हिमालमा उत्पादन हुने कृषिजन्य वस्तु तथा जडीबुटी अन्य क्षेत्रमा उत्पादन गर्न कठिन छ, तर भौगोलिक विकटता, यातायातको समस्या र अरू विभिन्न कारणले ती उत्पादन बजारमा सहजै पाइँदैन। किसानलाई पनि उत्पादनपछि बजारको मुख्य समस्या हुने गर्छ। कृषिमा बजारीकरण र व्यवसायीकरणका लागि पनि हिमाली आयोजनाले सहयोग गरेको छ भन्नुहुन्छ आयोजनाको कृषि उद्यम टोली प्रमुख राममणि पौडेल।
त्यो क्षेत्रमा पनि कृषिजन्य, पशुजन्य र वनजन्य उत्पादनहरूलाई सहरी क्षेत्रसम्म पहुँच पुगोस् र सहरी क्षेत्रमा भएको पैसा चाहिँ त्यो क्षेत्रमा उत्पादन गर्ने किसानको खल्तीसम्म पुगोस् भनेर व्यापार मेला सञ्चालन गर्न लागेको हो र गरिरहेको छ। यसको असर प्रत्यक्ष के देखिएछ भन्नुहुन्छ भने शहरी क्षेत्रका मान्छेहरूले हिमाली क्षेत्रमा उत्पादन हुने वस्तुहरू अति धेरै रुचाएको पाइयो, प्राइस पनि एकदम राम्रोमा बिक्री भइरहेछ र यसले चाहिँ त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई खेतीमा चाहिँ आकर्षित गरेको पाएको छौँ हामीले।
बेला बखत चल्ने मेला तथा प्रदर्शनीले किसानलाई बजार विस्तार गर्न केही सहज भएको छ, तर सरकारले नै बजार व्यवस्थापनको दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्ने हो भने यस्ता दूर दराजका किसानलाई थप हौसला मिल्ने थियो।
सुलुखुम्बुका धेरैजसो होटल व्यवसायीहरूले काठमाडौँको कालीमाटीबाट तरकारी लैजान थालेका छन्। सुलुखुम्बुमा नै उत्पादित तरकारी ताजा हुने भए पनि महँगो हुने र कालीमाटीबाट लगेको तरकारी सस्तो पर्ने भएपछि होटल व्यवसायीले कालीमाटीको तरकारी प्रयोगमा ल्याएका हुन्।
पाल्पा बगनासकाली गाउँपालिकाका किसान सूर्यमुखी फूलको व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन्। सिँचाइका लागि पानी कम लाग्ने र बाँझिएका जमिनमा सूर्यमुखी फूल लगाएर राम्रो आमदानी गर्न सकिने भएपछि पाल्पाका किसानको सूर्यमुखी फूलको खेतीप्रति आकर्षण बढेको हो। सूर्यमुखी फूलको खेतीभित्र पनि अन्य विभिन्न बालीको उत्पादन लिन सकिने हुँदा कृषकले यसको व्यावसायिक रूपमा खेती गर्न थालेका हुन्।
प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको राजीनामा माग्दै आज काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ। सोलिडारिटी फर गोविन्द केसी अलायन्सको आयोजनामा दिउँसो एक घण्टा प्रदर्शन भएको हो। प्रदर्शनपछि आयोजित कोर सभामा डाक्टर गोविन्द केसीले जनताको आस्थाको केन्द्र न्यायालय नै भ्रष्टाचारमा परेको आरोप लगाउँदै प्रधान न्यायाधीश पराजुलीको राजीनामा मागेर आन्दोलन गरिएको बताउनुभयो। उहाँले प्रधान न्यायाधीश पराजुलीलाई समय सीमाभन्दा पहिले नै पद छोड्न बाध्य पार्ने चेतावनी पनि दिनुभयो।
माइती नेपालले आजदेखि मेची महाकाली अभियान शुरू गरेको छ। माइती नेपालको 25 वार्षिकोत्सवको अवसरमा मानव बेचबिखन विरूद्ध देशव्यापी रूपमा चेतना फैलाउने उद्देश्यले मेची महाकाली अभियान शुरू गरिएको हो। पूर्वमा मेची भन्सारको गेटबाट र पश्चिममा कञ्चनपुरको महेन्द्रनगरबाट शुरू भएको अभियान हेटौँडामा पुगेर सकिनेछ। चेलीबेटी बेचबिखनका घटना न्यूनीकरणका लागि जनचेतना जगाउन कार्यक्रम शुरू गरिएको माइती नेपालले जनाएको छ।
झापाको बिर्तामोड नगरपालिका साथमा जंगली हात्तीको आक्रमणबाट आज दिउँसो दुईजनाको ज्यान गएको छ। हात्तीले आक्रमण गर्दा 70 वर्षका च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका साथका लसुने मियाको ज्यान गएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो।
डोटीको आदर्श गाउँपालिकामा आपसी विवादका क्रममा धर्म लुहारले हानेको गोली लागेर एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता शिवबहादुर सिंहका अनुसार लुहारले हानेको गोली लागेर देव अधिकारी गम्भीर घाइते हुनुभएको हो। गोली हान्ने व्यक्ति फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
Machapuch School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी फोन नम्बर 0142-9961-62 वेबसाइट drishtieye.org अन्य शाखाहरू विश्वज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब विदेशका खबर। अफगानिस्तानको पश्चिमी प्रान्त फराहामा भएको बम विस्फोटमा 22 सैनिकको ज्यान गएको छ। तालिबान लडाकुले सैन्य पोस्टमा विस्फोट गराएको बीबीसीले जनाएको छ। विस्फोटपछि लडाकुले सेनाको हतियार कब्जा गरेको अधिकारीहरूले बताएका छन्। त्यस्तै काबुलमा भएको अर्को आत्मघाती विस्फोटमा 3 ज्यान गएको पनि बीबीसीले जनाएको छ। दुवै घटनाको जिम्मेवारी इस्लामिक स्टेट आईएसले लिएको छ।
नेपाल दर्पणमा अब खेल खबर। सुमन बोमजन स्मृति हेटौँडा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मीले जितेको छ। आज हेटौँडामा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा 4-3 हराउँदै आर्मीले उपाधि जितेको हो। जितसँगै आर्मीले 5,00,000 रुपियाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले 3,00,000 रुपियाँमा चित्त बुझाएको छ।
विश्वकप क्रिकेटको छनौट खेल्न नेपाली टोली आज जिम्बावे जाँदैछ। नेपाली टोली राति 10:45 फ्लाइट दुबईको उडानबाट दुबई हुँदै जिम्बावेका लागि प्रस्थान गर्नेछ। नामिबियामा भएको डिभिजन 2 को उपविजेता बनेको नेपालले विश्वकप क्रिकेटको छनौट खेल्ने अवसर पाएको हो। समूह बीमा रहेको नेपालले प्रतियोगितामा जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग खेल्नेछ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि पूर्वाञ्चल र सशस्त्र प्रहरीको एपीएफ बीच प्रतिस्पर्धा हुने भएको छ। आज भएका सेमिफाइनल जित्दै पूर्वाञ्चल र एपीएफ भोलि हुने फाइनलमा पुगेका हुन्।
र काठमाडौँमा भएको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ। लगनखेल स्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा आयोजक आर्मीले पश्चिमाञ्चललाई 3-1 सेटमा हराउँदै उपाधि जितेको हो।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ केही दिन अघि युए पुगेर फर्किएका साथी मोहन पौडेल।
आजको रंगदर्पण अहिले युएमा रहेका गायक प्रकाश पौडेलमा केन्द्रित छ।
मेरो साथीको सुकेको जिउ दिन पाति भात खान्छ चार माना घिउ त्यही पनि किन लाग्दैन यसको जिउ। डाक्टर साहब भिटामिन लेख्दिन्न। जन्मैदेखि अहिलेसम्म सबै खोप लाको लिटो पिठो खुवाउने जति सबै कुरा खाको।
रुन्चे गायक भनेर चिनिने प्रकाश पौडेलले 14 अघि यो गीत गाउँदा उहाँको ज्यानसित गीत मेल खाँदैन थियो। अर्थात् उहाँ गीतमा भनिए जस्तो दुब्लो र पिलन्धरे हुनुहुन्न थियो, खाइलाग्दो र हट्टाकट्टा नै हुनुहुन्थ्यो। उहाँ अहिले युएईको आबुधाबीमा हुनुहुन्छ। ज्यान उस्तै खाइलाग्दो छ। परदेशमा रहेका अरू धेरैको जस्तै उहाँको पनि भुँडी लागेको छ। अरबी शैलीमा दाढी पाल्नु भएको छ। परदेशमा रहँदा हावभाव र शैली थोरै फेरिए पनि उहाँले गीत गाउन चाहिँ छोड्नु भएको छैन। डाक्टरसँग दुब्लो मान्छेले के भिटामिन खाने भनेर गीती शैलीमा सोध्ने बेला उहाँ धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कर्मचारी हुनुहुन्थ्यो। डाक्टरको धेरै संगत र बिरामीले डाक्टरसँग गर्ने संवाद सुनेर त्यो गीत फुर्यो।
धरानको गोपा क्याम्पमा म बिल काउन्टरमा थिएँ अनि त्यो डाक्टरहरूसँग यसो अब नजिक भइरहन्थ्यो होइन। अनि मान्छेहरू आउने रोगहरू विभिन्न किसिम कोही कोही छन् दुब्लो पातलो चाहिँ भिटामिन चाहियो भन्दा हुने क्या। अनि त्यसलाई मैले गीत बनाउनु पऱ्यो। यो त सबैको साझा रोग हो होइन। र मैले त्यसरी सम्पूर्ण दुब्लो पातलोलाई हेरेर बनाएको।
यो गीत त उहाँको चौथो गीत थियो। हिट भइसकेका प्रकाशलाई अझै हिट बनाउने चाहिँ दोस्रो गीत थियो। त्यसो भए पहिलो कुन त? यसको उत्तर प्राय सबैले दिन सक्छन्। त्यही रोएर गाएको गीत।
अर्की बिर्की राम्रो गरी माया गरी हेर्थे माया प्रति प्रेम अनि लभको कुरा गर्थे। मैले पनि राम्रो देखेँ उसलाई चिठी लेखे संसार कि राम्रो केटी उसलाई नै देखे नै मलाई त्यही केटी चाहिन्छ आमा मलाई त्यही केटी चाहिन्छ।
हो, रोएर गाएको त्यही गीतले प्रकाशलाई साङ्गीतिक क्षेत्रमा हाँसेर उदाउने मौका दियो। त्योभन्दा अघि प्रकाशले दुईवटा गीत गाइसक्नु भएको थियो, तर ती पुरानै धारका भएकाले होला उहाँलाई धेरैले सम्झेनन्। त्यसैले प्रकाशले अब केही नयाँ गर्नु पर्यो भनेर सोच्न थाल्नुभयो। नयाँ के त भनेर अध्ययन गर्ने क्रममै उहाँले विश्वमा रुन्चे शैली पनि छ भन्ने थाहा पाउनुभयो अनि त्यही शैलीमा गीत बनाउनुभयो अनि रोएरै गाउनुभयो।
सम्पूर्ण गीतहरू हेर्दै जाँदा विश्वभरि गीतहरू बजारमा कस्तो कस्तो आएको छ भन्दा एउटा चाहिँ रग मफिन भन्ने ऱ्याप टाइपको गीत रहेछ, यो मडी मडी क्राई भन्ने रोएर गाएको अफ्रिकन गीत भेटेँ एउटा, अनि त्यस्तै एउटा स्पेनिस गीत भेटेँ, त्यस्तो रोएरै गाइएँ क्या। अब त्यसलाई म नेपालीमा पनि गर्नु पऱ्यो भनेर मैले त्यसपछि नाइमालाई दिएको चाहिन्छ रोएर, त्यताबाट इन्फ्लुएन्स भएर मैले त्यो गीत एउटा हालेको थिएँ। अब त्यो रुने गीत त गाउने भयो, अब रुने गीत कसरी गाउने, उतापट्टि रुने चाहिँ भयो के को लागि रुने भन्दाखेरि अब संसारमा त सबै गीतहरू प्रायः केटीकै वर्णन गरे गीतहरू छ नि प्रायः गीतहरू, अनि त्यसलाई मैले पनि अब रुने किन रुने भन्दा रिजन चाहियो नि एउटा, अनि आमालाई केटी चाहियो भनेर रुने भनेर त्यसरी शब्द लेख्न थालेँ।
उमेर त्यस्तै थियो, केटी पनि चाहिएको थियो,
केटी चाहियो भन्ने छ, अब त्यो बेलामा त्यही परिवेशै त्यस्तो थियो होइन, अनि त्यसरी लेख्न थालेँ।
यो गीतपछि उहाँको परिचय नै फेरियो। रुन्चे भनेर चिनिएका प्रकाशलाई रुन्चे नाम साँच्चै फाप्यो, त्यसैले त उहाँको त्यो गीत रहेको एल्बमको 4 लाखवटा क्यासेट दुखै नगरी बिक्यो। पहिलो एल्बम नै हिट भएपछि पछाडि फर्केर हेर्ने कुरै थिएन, त्यसैले उहाँले गीत रच्दै जानुभयो अनि एल्बम पनि निस्किँदै गए। त्यति बेला रेडियोहरू भर्खर खुल्दै थिए, टेलिभिजन पनि अहिले जस्तो छ्यास छ्यास्ती थिएनन्। गीत सुन्नलाई क्यासेट नै किन्ने चलन थियो, तर एफएम रेडियोहरूसँगै टेलिभिजनको पनि संख्या बढ्न थालेपछि क्यासेटको बजार घट्यो। गीत हेरिन थालेपछि अरू गायक गायिकाकै जस्तो अवस्था भयो प्रकाशको पनि। गीत चलेका बेला स्टेज कार्यक्रमका लागि पनि खुबै माग थियो प्रकाशको, त्यसै सिलसिलामा कतार जानुभयो, तर त्यो यात्राले उहाँलाई उतै अड्कायो। हिजोसम्म रुन्चे गायक भनेर चिनिने प्रकाशको अर्को परिचय गाँसियो विदेशी नै गायक।
खदरमा एउटा प्रोग्राम गरे अनि त्यहाँ एकजना साथीले त्यहाँ एकजना एउटा पेट्रोल स्टेसनमा क्यासियरमा काम गर्नुहोस् राम्रो छ स्यालेरी भन्थ्यो त्यतिखेर, ठिकै छ नेपालमा पनि जागिरै गर्दा यहाँ पनि जागिर बिहा पनि भएको थिएन त्यो बेलामा होइन, अब एक्लो जीवन यहीँ बसौँ त भन्ने भएर कतार मैले 16 महिना जति बसेँ।
उहाँ कतारबाट नेपाल फर्किनु त भयो, तर गीत संगीतको बजार झनै खस्किएको थियो। धेरथोर अभिनय पनि गर्ने भएकाले केही समय त टेलिभिजनमा सिरियल पनि बनाउनु भयो, तर त्यसले पनि पार नलाग्ने देखेपछि उहाँ दुबई हानिनुभयो। त्यति बेला परदेशिएका प्रकाश अहिलेसम्म फर्किनु भएको छैन, यो रहर हो कि बाध्यता? त
बाध्यता पनि थियो रहर पनि थियो, किन रहर पैसाको थियो होइन, बाध्यता फ्रस्ट्रेसन थियो कि अब नेपालमा सबै गरिसकेँ मैले, एल्बम पनि निकालेँ सिरियल पनि गरेँ होइन, केही नै भएन जस्तो भन्ने हुन्छ नि मान्छेलाई, सेलिब्रिटी लाइफ भने त एकदम हाइप हुन्छ नि, त्यो एउटा सेलिब्रिटी लाइफको हाइपलाई नेपालमा मेन्टेन गर्न नसकेको कि।
सङ्गीतमा राम्रो गर्नेहरूले त नेपालमै पनि गरिरहेकै छन्, कतै प्रकाश नसकेर भाग्नु भएको त होइन? यो प्रश्नमा प्रकाशको उत्तर झनै रमाइलो आयो।
मान्छेहरू भन्छ बाघ अलिकति पछाडि सरेको भनेको त्यो भागेको होइन नि, अब दौडिनलाई अलिकति प्रिपेयर भए पनि हुनसक्छ नि, मैले त्यसलाई अलिकति अब जब सुन्नु भएन 40 कोटी सिरौँ होला त्यस्तै एउटा मैले क्राइटेरिया बनाएको छु, अब 40 चाहिँ बसौँला त्यसपछि नेपालमा गएर अनि गरौँला, त्यो सबैको ब्याकग्राउन्डलाई पैसा चाहिन्छ, पैसा नेपालमा पनि कमाइन्छ यहाँ पनि कमाइन्छ, नेपालमा कमाउँदाखेरि 10 वर्ष लाग्ला होला यहाँ कमाउँदा 5 वर्ष लाग्छ।
हुन त पैसा जति कमाउँदै गयो त्यति नै कमाउन मन लागिरहन्छ, गायक प्रकाश पौडेलले पनि यो कुरा राम्रैसँग बुझ्नु भएको छ, त्यसैले उहाँको आफ्नै यो गीतमा भनिए जस्तै केही वर्षभित्र उहाँ नेपाल फर्कने बाटो नबन्ला भन्ने के छ र।
दैवले साँचे नमरी बाँचे तिम्रो मायाले सम्झे फेरि भेटौला।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
6 नम्बर प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत कायम, प्रदेशसभाको 2/3 मतबाट पारित।
नेपाल भारत प्रबुद्ध समूहको बैठक काठमाडौँमा सुरु, सुझावको मस्यौदालाई अन्तिम रूप दिने तयारी।
देउबा सरकारको सिफारिस अनुसार नै राष्ट्रिय सभामा मनोनयन गर्न काँग्रेसले राष्ट्रपतिलाई आग्रह गर्ने, छाया सरकार बनाउने बारे काँग्रेस सांसदहरू बीच छलफल।
अफगानिस्तानको पश्चिमी प्रान्त फराहामा तालिबान लडाकुद्वारा सैन्य पोस्टमा आक्रमण, 22 सैनिकको ज्यान गयो।
र हेटौँडा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मीलाई, पुलिस टाई ब्रेक
कार्यक्रममा पराजित विश्वकप छनौट क्रिकेट खेल्न नेपाली टोली आज राति जिम्बाब्वे जाँदै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।